बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
सडकमा गोला बारुद रगतको भल देख्छु सडकमा गोला बारुद रगतको भल देख्छु लेख्दिन म अरू केही अब एउटा गजल लेख्छु भन साथी के भएको आज भोलि तिमीलाई भन साथी के भएको आज भोलि तिमीलाई दोस्रो फुस्रो जिउडाल आँखा पनि सजल देख्छु लेख्दिन म अरू केही अब एउटा गजल लेख्छु जागिरलाई लात मारी सानो पसल राखे भन्थ्यौ जागिरलाई लात मारी सानो पसल राखे भन्थ्यौ किन हो त सधैँ सधैँ बन्द तिम्रो पसल देख्छु लेख्दिन म अरू केही अब एउटा गजल लेख्छु एउटै खानकी खुराकीमा तिमी किन चाउरिएको एउटै खानकी खुराकीमा तिमी किन चाउरिएको भाइ त तिम्रो हट्टाकट्टा बाउडिएको मसल देख्छु लेख्दिन म अरू केही अब एउटा गजल लेख्छु आफन्तैले घात गर्छन् मौका छोपी छोपी यहाँ आफन्तैले घात गर्छन् मौका छोपी छोपी यहाँ घरभित्रको घाती भन्दा बाहिरी दुष्ट असल देख्छु सडकमा गोला बारुद रगतको भल देख्छु लेख्दिन म अरू केही अब एउटा गजल लेख्छु लमजुङ भोटेओडार गोक्रेस्वारा जन्मस्थान हुनुभएका हाल काठमाडौँ धापासी नौरौँदी आउनुभएका उदास कार्कीको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत किमिरे उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म अलिकति फरक प्रस्तुति लिएर आइपुगेको छु। आज मसँग उदास कार्की हुनुहुन्छ, जसको गजल मैले सुरुवातमा वाचन गरेँ। उहाँ गजलकार साथसाथै मुक्तक निकै लेख्नुहुन्छ। मैले आज विशेष गरी उहाँका मुक्तकहरू सुनाउने जमर्कोका साथ कार्यक्रममा आइपुगेको छु। उहाँकै शब्दमा उहाँ 200 उमेर पार गर्नुभयो। उदासजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
हजुर दाइ, धेरै धेरै धन्यवाद, हार्दिक आभार प्रकट गर्दछु यहाँलाई।
कति तपाईँले गजल लेख्न थाल्नुभएको, यो मुक्तकहरू लेख्न थाल्नुभएको कति भयो?
वास्तवमै हिसाब किताब त राखिनँ। जबदेखि साहित्य चेतना आयो मनमा, अरूको पढ्न थालेँ, सुन्न थालेँ, अनि मलाई पनि लेखौँ लेखौँ लाग्ने हुन्थ्यो। त्यही बेलादेखि ठ्याक्कै अब यही हिसाब किताब त भएन, जबदेखि चेतना आयो तबदेखि नै मैले केर्न थालेँ साहित्यिक रूपमा भन्ने मलाई यसो आभास छ।
कसले सिकाउनु भयो कि पहिला सुरुमा आफैले केही पत्र पत्रिकाहरूबाट जान्नुभयो कि कसरी?
वास्तवमा मलाई प्रकृतिले सिकायो, प्रकृतिले सिकायो। कुन मान्यौँ भने, म विद्यालय जाँदाखेरि 1.5 घन्टा 2 घन्टाको पैदल यात्रा हिँड्नु पर्थ्यो, जङ्गलको काँठै काठ हुँदै, खोलाको बगर बगरै हुँदै, त्यो बाटोमा हिँड्दाखेरि पशु पक्षीले कराएका चिरबिर आवाजहरू कुनै भाषा हो कि जस्तो लाग्थ्यो मलाई। सायद तिनीहरूले यो भनेका हुन् कि भन्ने जस्तो लाग्थ्यो। त्यो भाषालाई, तिनको भाषालाई म आफ्नो अभिव्यक्ति दिन्थेँ। अनि त्यसरी कोर्दाखेरि, त्यसरी कोरिएका शब्दहरू कापीमा हुन्थे, मेरा नोट कापीमा हुन्थे, क्लासका साथीहरूले देख्थे, गुरुहरूले देख्नुहुन्थ्यो र हौसला दिनुहुन्थ्यो, तिमी त कविता पो लेख्दो रहेछौ भनेर प्रोत्साहन मिल्थ्यो। त्यहाँबाट मेरो खास लेखनीको आधारबिन्दु चाहिँ यो थियो मेरो।
सँगै सँगैका यात्री आफ्ना छुटेर गए, सँगै सँगैका यात्री आफ्ना छुटेर गए, देखेका सुन्दर सपना कति टुटेर गए, उदास त्यसै उदास कहाँ भएको र उदास त्यसै उदास कहाँ भएको हो र मनमा बास माग्नेले मुटु लुटेर गए, सँगै सँगैका यात्री आफ्ना छुटेर गए, देखेका सुन्दर सपना कति टुटेर गए। भनेपछि यो मुक्तकले त उदास नाम पछि राख्या भन्छ नि, हो?
हजुर हजुर, एकदम।
तपाईँको वास्तविक नाम के हो त?
मेरो वास्तविक नाम अङ्कबहादुर कार्की हो। नाम अङ्कबहादुर कार्की हो, तर मेरो जिन्दगीको अङ्क, जिन्दगीको हिसाब किताब कहिले पनि पोजिटिभ भएन, कहिले पनि मिलेन।
किन के नै बिगार्यो त्यस्तो पोजिटिभ नहुने गरी?
सायद अब पारिवारिक पृष्ठभूमि नै त्यस्तो थियो मेरो, सङ्घर्षका समय थियो, दिनहरू थियो।
के तपाईँ गरिबीलाई लक्षित गर्दै हुनुहुन्छ कि अरू केही कुरालाई?
गरिबी पनि एउटा मेन पाटो हो, प्लस अर्को पाटो एउटा अवसरको, चुनौतीको, के गर्न खोज्छु भन्दाखेरि मौका नपाउनु अवस्थाको, यी विविध कारणहरू नै हुन्।
तपाईँ तपाईँ जन्मिनु भयो लम्जुङमा होइन?
हजुर,
लम्जुङको भोटे ओडार गोकेश्वरामा होइन? त्यस पछाडिको तपाईँको बाल्यकाल कति समयसम्म त्यहाँ बित्यो?
मलाई याद छ त्यहाँ सायद म 8 वर्षको उमेरको थिएँ।
अनि त्यसपछि
पछि हामी सर्लाही निर्वाचित भयौँ, सर्लाही सन्तोषपुर। त्यहाँ पनि धेरै बसिएन, सायद 3 वर्ष 4 वर्षको अवस्था रह्यो बसाइको। त्यसपछि हामी फेरि उता पर्सा जिल्लाको ठोरी भन्ने स्थानमा निर्वाचित भयौँ। अब अभिभावकहरूको पछि लाग्नुपर्ने उमेर, पछि लाग्नु अवस्था थियो।
के बुवाको जागिरको सिलसिलामा जानुभएको थियो कि के कारणले?
बुवाको जागिरको सिलसिलामा त बाहिर हुनुहुन्थ्यो, अनि पछि अब सुगम खोज्ने, सुगमता खोज्ने, अवसरहरू खोज्ने। अब त्यो बेलामा अब त्यो ठाउँ भनेको एउटा विगतमै गनिन्थ्यो, यातायातको सुविधा थिएन, अवसरको अवस्था थिएन। अवसर खोज्नको लागि तराईतिर झरौँ भन्ने माहौल जन्मिएको थियो त्यति बेला। सायद त्यो माहौलले पनि मेरो अभिभावकलाई छोएको हुनुपर्छ भन्ने लाग्छ।
सरलाई पछि तपाईँहरू पर्साको ठोरी आउनुभयो, त्यसपछि?
हजुर, अनि त्यसपछि हामी चितवन झऱ्यौँ।
चितवन बस्नु कति समय बस्नुभयो त्यहाँ चाहिँ?
ठोरीमा निमिट्यान्न भएको अवस्था चाहिँ होइन, त्यहाँबाट पनि अझै फेरि सुगम खोज्नुपर्ने। अब हामी त्यो बेला सुरुको पिरियडमा चाहिँ अभिभावकको पछि लाग्यो। अब अलिकति बुझ्ने भइसकेपछि त अभिभावकलाई पनि त हामीले डोर्याउनुपर्ने अवस्था हो नि, अलिकति सुगमतिर लाग्नुपर्छ भन्ने हिसाबले हामी दाजुभाइ मिलेर सुगममा आफ्ना गार्जेनहरूलाई राख्ने र आफू बस्ने अवस्था चाहिँ अहिले बनाएको थियो।
एउटै गाउँठाउँ जब एउटै पानी पँधेरो हुन्छ, एउटै गाउँठाउँ जब एउटै पानी पँधेरो हुन्छ, साझा हो सबैको, न तिम्रो न त मेरो हुन्छ, भइहाल्छ नि घच्चा पच्चा त सहन जान्नुपर्छ, भइहाल्छ नि घच्चा पच्चा त सहन जान्नुपर्छ, नत्र त उही रिसाउनेकै थुतुनो अँधेरो हुन्छ। एउटै गाउँठाउँ जब एउटै पानी पँधेरो हुन्छ, साझा हो सबैको, न तिम्रो न मेरो हुन्छ। उदासजी, मैले तपाईँका मुक्तकहरू पढेँ, अब म तपाईँको आवाजमा एउटा दुईवटा मुक्तक सुनाउन चाहन्छु। भन्नुहोस् त, कुन सुनाउनुहुन्छ?
तिमीसँग साथ छुट्यो र त यो मन उदास भयो, तिमीसँग साथ छुट्यो र त यो मन उदास भयो, जिन्दगीकै आस्था टुट्यो र त यो मन उदास भयो, दोष नै अब कसलाई दिउँ कर्मै उस्तो भएपछि, दोष नै अब कसलाई दिउँ कर्मै उस्तो भएपछि, हेर्दा हेर्दै तकदिर फुट्यो र त यो मन उदास भयो, हेर्दा हेर्दै तकदिर फुट्यो र त यो मन उदास भयो।
कति पुग्यो तपाईँका मुक्तकहरू?
मुक्तकको संख्या सायदै मैले यकिन गरेर राखेको छैन, संख्या नै गनी हो र त्यसलाई गुणात्मक रूपमा नहेर्ने हो भने 1000 कोटीको अवस्था हो भन्ने लाग्छ।
1000 कोटिसक्यो है?
हजुर।
अर्को एउटा सुनाउनुहोस् न त मुक्तक फेरि।
अर्को एउटा सुनौ। दुःख पीडा हाम्रो साझा हुन्न यदि भने, दुःख पीडा हाम्रो साझा हुन्न यदि भने, एक अर्काको हृदयलाई छुन्न यदि भने, मेटे हुन्छ सीमारेखा बन्धु बान्धवको, मेटे हुन्छ सीमारेखा बन्धु बान्धवको, मेची दुख्दा महाकाली रुन्न यदि भने, मेची दुख्दा महाकाली रुन्न यदि भने, दुःख पीडा हाम्रो साझा हुन्न यदि भने।
अर्को एउटा फेरि सुनाउनुहोस् त।
अर्को सुन। मन्दिरहरू त अब शून्य भेटिन थाले, मन्दिरहरू त अब शून्य भेटिन थाले, बुद्धको देशमा भिक्षुहरू रेटिन थाले, हाम्रै बिल्लीबाट पार्ने दुष्ट नेताहरू, हाम्रै बिल्लीबाट पार्ने दुष्ट नेताहरू अब त नौला नौला भेषमा देखिन थाले, अब त नौला नौला भेषमा देखिन थाले।
सबै सन्दर्भमा लेख्नु भएको रहेछ है, सबै सन्दर्भका उहरू लेख्नु भएको रहेछ तपाईँले।
लेखनको विषयमा मेरो मान्यता के रह्यो भने, कुनै पनि एउटा सानो न सानो बिन्दु मात्रै किन नहोस्, सत्यलाई नछोइकन केही लेख्न नसकिने, तर अर्को वास्तविक कुरो, लेखिएका सबै कुराहरू सत्य नहुने। मेरो लेखनको विषयमा चाहिँ आफ्नो यो मान्यता रह्यो।
माग्नै पर्दा ढुङ्ग्रो लुकाई माग्ने छैन मैले मोही,
हजुर,
माग्नै पर्दा ढुङ्ग्रो लुकाई माग्ने छैन मैले मोही, आफ्ना भन्ने नरिसाउ नरिसाए नि अरू कोही, प्यारले हितले तिमीलाई एकोहोरो यस्तो पार्छु, प्यारले हितले तिमीलाई एकोहोरो यस्तो पार्छु, पल पलमा खोजी गर्दै भनी सोध्ने उदास खोइ, माग्नै पर्दा ढुङ्ग्रो लुकाई माग्ने छैन मैले कोही, आफ्ना भन्ने नरिसाउ नरिसाए नि अरू कोही। निकै सुन्दर मुक्तक वाचन गरेँ मैले। यहाँ अरू पनि प्रेम सम्बन्धी मुक्तक देख्दैछु म। अब तपाईँको प्रेम प्रसङ्गमा प्रवेश गर्छु। प्रेम प्रसङ्गले पनि तपाईँलाई मुक्तकार बनाए जस्तो लाग्छ हो?
त्यस्तो त होइन, त्यस्तो त होइन। प्रेमको अनुभूत कस्तोलाई प्रेम भन्ने सायद मैले अनुभव नै गर्न पाइन वास्तवमा मैले त्यसरी
अनि जहाँ नपाउँचे रवि वहाँ पाउँचे कवि भन्ने आस्तरी तपाईँले चाहिँ फेरि एकदम यो आफू पुग्दै नपुगेको बाटोको त गजब गजबका मुक्तहरू लेख्नु भएको छ त
अनि मैले अहिले पनि भने लेखनको मान्यतामा जब लेख्न थालेँ मैले शब्दहरू अरूलाई दुखेको पीडाहरू म आफ्नो दुखाइमा बुझेँ मैले त्यसलाई ओहो उसलाई यसरी दुख्दा कस्तो होला भन्ने एउटा कल्पनाले सायद त्यहाँ पुर्याउँदो रहेछ लेख्नलाई र त्यो बिन्दुमा पुगेर लेख्दाखेरि सायद सबै आफ्नै पीडा हुन् कि भन्ने अनुभूत हुँदो रहेछ
यहाँ दुईवटा मुक्तक मैले वाचन गरेँ है त तिम्रो माया लाग्दैन भयो भन्दै न त ढाँट्न सकेँ तिम्रो माया लाग्दैन भयो भन्दै न त ढाँट्न सकेँ न मैले कहिल्यै तिम्रो घरको बाटो काट्न सकेँ मनमुटु साटम भन्ने धेरै थिए नि जिन्दगीमा होइन तपाईँले जिब्रो टोकिसक्नु भने मैले वाचन गर्दै जाँदा मनमुटु साट्न भन्ने धेरै थिए नि जिन्दगीमा निर्मोहीको नासो सम्झिन त कतै साट्न सकेँ न मैले कहिले तिम्रो घरको बाटो काट्न सकेँ अर्को एउटा पनि छ म तपाईँलाई पक्रिँदैछु है उनी ठुस्किन म रिसाएँ कुरै सकियो सकियो है कुरो उनी ठुस्किन म रिसाएँ कुरै सकियो माफी मागे बिन्ती बिसाएँ कुरै सकियो ग्लानी भयो दुवैलाई पश्चाताप गऱ्यौँ ग्लानी भयो दुवैलाई पश्चाताप गऱ्यौँ उनी रोइन आँसु मिसाएँ कुरै सकियो उनी ठुस्किन म रिसाएँ कुरै सकियो माफी मागे बिन्ती बिसाएँ कुरै सकियो यस्ताहरू चाहिँ कसरी फुर्छन् त अनुभवै
नगरेलु भेटिसकेपछिको अवस्था हो घरजम गरिसकेपछिको अवस्था हो
ए घरजम गरिसक्नु भएको छ घरजम चाहिँ यही मुक्तकबाटै त भएको होइन
होइन होइन होइन
मुक्त गजलबाट होइन सामाजिक विवाह गर्नुभयो
हजुर एकदम
अनि परिवारमा को को हुनुहुन्छ त
परिवारमा बुवा हुनुहुन्छ हामी चार दाजुभाइ छौँ र अहिले काठमाडौँको बसाइ चाहिँ म सिङ्गल परिवारमा छु श्रीमती दुईवटा बच्चाहरू छन् दुईवटा छोरा
ए तपाईँ छुट्टै हुनुहुन्छ
छुट्टा छैन हामी आफ्नो काम कामको सिलसिलामा
तपाईँ के काम गर्नुहुन्छ मैले त्यतापट्टि पनि लगेँ फेरि त्यो चाहिँ मैले सुरुमा कोट्याउँदै कोट्याइनँ मलाई पनि थाहा छैन के काम गर्नुहुन्छ
म एउटा कामको सिलसिलामा एउटा प्राइभेट फर्ममा इन्जिनियरिङ कन्सल्टेन्सी फर्ममा प्रशासन हेर्छु विगत 18 वर्षदेखि भनौँ 52 सालमा जोइन भएको 52 सालदेखि म अरू चिन्ने रूपमा
हामी अघिदेखि लमजुङबाट तपाईँ यता ठोरी चितवन आइपुग्नु भयो होइन सरलाई बस्नुभयो फेरि यता आउनु पर्सा बस्नुभयो अनि चितवन आउनुभयो यो बिचमा तपाईँको पढाइहरू कस्तो भएर गएन
पढाइहरू मैले सुरुमा भनेको अवस्थाले पनि यहाँलाई सायद झल्काउँछ त्यो दौडानमा बसेसरेको दौडानमा पढाइ पनि भद्रगोलै भयो होला भन्ने त त्यसले पनि बुझाउँछ जब सर्लाहीबाट हामी ठोरी गयौँ ठोरीबाट अध्ययनलाई अगाडि बढाउने सिलसिलामा त्यहाँ एसएलसी गरेर म काठमाडौँ हानिएँ 2045 सालमा म काठमाडौँ छिरेको अवस्था हो
45 सालमा आउनुभयो
2045 सालमा र मैले अघि भने 2052 सालदेखि म एउटा फर्ममा नियमित छु भनेर 45 सालदेखि 52 सालसम्मको जुन सङ्घर्षमय घडीहरू थियो पलहरू थियो ती अवस्थाहरू थियो ती अवस्थाहरूले मलाई अलिकति ऊर्जा दिएको लेखनमा
ए नत्र गाह्रो भयो काठमाडौँ आइसकेपछि गाह्रो भयो होइन सङ्घर्ष गर्न एउटा मुक्तक वाचन गरेर सुनाउनुहोस् न
आएको थियो जोडी मलेवा फर्किएर गयो आए थियो जोडी मलेवा फर्किएर गयो तिमीले दिएको समय पनि हर्किएर गयो अन्तहीन समय कुर्न सकिन तिमीलाई अन्तहीन समय कुर्न सकिन तिमीलाई पछि तिमी आउँदन्न भन्नु तर्किएर गयो पछि तिमी आउँदन्न भन्नु तर्किएर गयो
तपाईँलाई साङ्गीतिक गजलहरू नेपाली गजलहरू बारे कतिको जानकारी छ
दुःख कुरो अलिकति कम नै हेक्का छ भन्छु म यो विषय
हिन्दी उर्दू
होइन साङ्गीतिक माहौलमा त्यति साह्रो भिज्न पाइनँ म न रङ्गमञ्चमा न मिडियाहरूमा होइन एउटा सङ्घर्षले गर्दाखेरि पनि मलाई त्यतापट्टिको पाटोमा धेरै नै अलग राख्यो मलाई पर राख्यो भन्ने लागिरहेछ मलाई तर म अहिले पछुतोमा छु सायद अलिकति एट्याचमेन्ट रहेको भए भिज्दै गरेको भए भिज्न पाएको भए सायद मलाई अझै खार्ने मौका दिन्थ्यो कि ती समय
उसो भए तपाईँको एउटा गजल वाचन गरेर हामी विश्राममा जाउँ त
एउटा गजल मैले सुनाउँछु कर्म हारा भाग्य खोटो अभागियो चुलबुलेको कर्म हारा भाग्य खोटो अभागियो चुलबुलेको आफ्नै गीत लेख्छु भन्दा गजल बन्यो बुलबुलेको कर्म हारा भाग्य खोटो अभागियो चुलबुलेको चाउरिएको गाला मेरो खाइलाग्दो मसल छैन चाउरिएको गाला मेरो खाइलाग्दो मसल छैन बानी मेरो त्यसै बिग्रियो सङ्गत परि हुलमुलेको कर्म हारा भाग्य खोटो अभागियो चुलबुलेको कुराउटे हुन् बिगार्ने त नाना भाँती कुरा गरे कुराउटे उन बिगार्ने त नाना भाती कुरा गरी आफन्त नै पराई बने कुरा सुनी सुलसुलेको कर्महारा भाग्य खोटो अभागियो चुलबुलेको कति गाह्रो हुन्छ यात्रा बल्ल आज थाहा पाए कति गाह्रो हुन्छ यात्रा आज बल्ल थाहा पाए सम्झाउँदैछु आज भोलि बाल्यकालमा पुलपुलेको कर्महारा भाग्य खोटो अभागियो चुलबुलेको गीत लेख्छु भन्दा भन्दै गजल बन्यो बुलबुलेको आफ्नै गीत लेख्छु भन्दा गजल बन्यो बुलबुले
ए गजल के धुन आउ ये गजल के धुन आउ गजल की धुन मेरी रात की जुन आओ ये गजल की धुन आओ मेरी रात की जुन आओ ये गजल की धुन आओ मेरो हर खुशी तिमी हौ मेरो हर खुशी तिमी हौ मेरो जिंदगी सजाओ मेरो जिंदगी सजाओ मेरी रात की जुन आओ
ये गजल
सजाऊ मेरो जिंदगी सजाऊ मेरी रात की जुन
बुलबुल एउटा ईरानी चरा
सही था कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
मुटुभरि माया लाग्छौ भन्थ्यौ राधा पहिले पहिले मुटुभरि माया लाग्छ भन्थ्यौ राधा पहिले पहिले सम्झनामा ज्यान सुकाई पार्थ्यौ आधा पहिले पहिले हाम्रो पालो कहिले आउला भन्ने गर्थ्यौ मातिएर हाम्रो पालो कहिले आउला भन्ने गर्थ्यौ मातिएर गाउँघरमा बज्दाखेरि पञ्चे बाजा पहिले पहिले सम्झनामा ज्यान सुकाई पार्थ्यौ आधा पहिले पहिले आजभोलि भेट हुँदा मुख छोपी तर्की हिँड्छौ आजभोलि भेट हुँदा मुख छोपी तर्की हिँड्छौ भेटेपछि हट्छ भन्थ्यौ पीर बाधा पहिले पहिले सम्झनामा ज्यान चुकाई पार्थ्यौ आधा पहिले पहिले भेटी छौ र विलासिता मोडी छौ मन अन्त कतै भेटी छौ र विलासिता मोडी छौ मन अन्त कतै स्वर्ग भन्थ्यौ मेरै झुप्रो सातु खाँदा पहिले पहिले सम्झनामा ज्यान चुकाई पार्थ्यौ आधा पहिले पहिले को होला त्यो दाई खेल्ने राधा तिम्रो अङ्गालोमा को होला त्यो दाई खेल्ने राधा तिम्रो अङ्गालोमा उदासै हो भन्थ्यौ नि त मनको राजा पहिले पहिले मुटुभरि माया लाग्छ भन्थ्यौ राधा पहिले पहिले सम्झनामा ज्यान चुकाई पार्थ्यौ आधा पहिले पहिले लमजुङ भोटे ओढार गोक्रेश्वरामा जन्मनुभएका र हाल काठमाडौँ धापासी नौ रहँदै आउनुभएका उदास कार्कीसँग छौँ हामी आज उहाँले लामो समयदेखि मुक्तक र गजलमा कलम चलाउँदै आउनुभएको छ र उहाँका मुक्तकहरू केही गजलहरू र विशेष मैले धेरै मुक्तकहरू सुनाउनको लागि आजको कार्यक्रममा उहाँलाई निम्ता गरेको छु उदास कार्की उहाँसँग मैले अघि यो कार्यक्रम सुरु गर्नुभन्दा अगाडि कति उमेर भयो होला भन्दा 220 उमेर भन्नुभयो उहाँले भनेको शैली नै पनि मन पर्यो 40 भन्नुभयो होइन 220 भन्नुभयो र राम्रा किसिमका मुक्तकहरू एकनाश रूपमा लामो समयदेखि लेख्दै आउनुभएको र साहित्यको लागि एउटा कुनामा बसेर आफू कतै देखा पर्नैको लागि भनेर पनि नहिँड्नु भएको साहित्य कार्यक्रमहरूमा हिँड्नुहुन्न नि उदास र तर लामो समयदेखि लेखिरहनु भएको प्रतिभा आजको बुलबुलमा मैले बोलाएर ल्याएको छु र उहाँका हामी मुक्तकहरू सुन्दैछौँ गजलहरू पनि सुन्दैछौँ यो अहिले भर्खर वाचन गरेको गजलमा दुई ठाउँमा राधा नै भनेर किटेरै आएछ नि राधा नै हो गजलको कल्पनामा एउटा नाम बिम्बात्मक व्यक्ति
बिम्ब हो एउटा लेखनमा बिम्ब प्रयोग हुन्छ भन्ने
बिम्बको रूपमा राख्नुभएको अघि कुरा गर्दाखेरि 1000 हारिमा मुक्तक लेखेँ होला भन्नुभयो होइन गजल चाहिँ कति भयो नि
गजल पनि अब मैले अघि पनि भने गुणस्तरलाई नहेर्ने हो भने त्यो पनि एउटा प्रकाशनको निम्ति सङ्ख्या चाहिँ पुगेको छ अब मलाई के लाग्दैछ भने अब त्यसलाई निखारता दिएर वास्तविक गजल बनाएर प्रकाशमा ल्याउँ कि भन्ने हुडुहुटीमा लागेको छु म
गजल सङ्ग्रहको ल्याउँदै हुनुहुन्छ कि मुक्तक सङ्ग्रह
अब सुरुमा मुक्तक सङ्ग्रह अब मलाई मुक्तकले हो सुरुमा लेख्न सिकाएको कोर्न सिकाएको र अब मुक्तक सङ्ग्रह नै म छिटै नै सायद मङ्सिरको लगन छोप्ने पक्षमा छु
ए मङ्सिरको लगनमा निकाल्दै हुनुहुन्छ
हजुर हजुर अब मोटामोटी सबै कुरो तयार भइसकेको अवस्था छ प्रेस जाने अवस्थामा पुगेको छ अब
कतिवटा मुक्तक आउँदैछ तपाईँको सङ्ग्रह
त्यसमा अहिले 175 मात्रै राखेको छु मैले योभन्दा अगाडि
के नाममा आउँदैछ तपाईँको सङ्ग्रह
उदास मन भनेर सङ्ग्रहको
उदासलाई त तपाईँले नाममा पनि जोड्नु भएछ किताबकै नाममा नि जोड्नु भयो जताततै उदासै उदास चलन
उदास मन भनेर भन्दाखेरि ठ्याक्कै किताबले हेर्दा उदासको मन भनेर बुझ्नुपर्ने अवस्था देख्छु म यहाँ उदासको मनबाट अभिव्यक्ति भएका ती शब्दहरू जो कवितात्मक रूपमा त्यहाँ प्रस्तुत भएका छन् र त्यहाँ लेखिएका ती मुक्तकहरू उदासका मन हुन् उदासका हृदयका भावना हुन् भन्ने हिसाबले त्यहाँ बिम्बित गर्न खोजेको मैले।
सङ्गीहरू पनि मेरै छुट्नुपर्ने, सङ्गीहरू पनि मेरै छुट्नुपर्ने, सपनाहरू पनि मेरै टुट्नुपर्ने, के लेखिदियो दैवले निधारमा, के लेखिदियो दैवले निधारमा, यो खप्पर पनि मेरै फुट्नुपर्ने, सपनाहरू पनि मेरै टुट्नुपर्ने, सङ्गीहरू पनि मेरै छुट्नुपर्ने, यस्तो हुन्छ,
यस्तो हुँदो रहेछ। हुन्छ पनि
तपाईँको मुक्तकले अथवा गजलले चाहिँ अलिकति निराशाको पाटहरू उदास पक्षहरू नै बढी देखाइरहेको जस्तो लाग्छ हो।
बजारमा म अहिले के सुनिरहेको छु भने लेखनमा धेरै एउटा बिछोडका वियोगका बिम्बहरू मात्र प्रस्तुत भए भन्ने मैले हालसालै मिडियाहरू पनि धेरै सुने। किन पोजिटिभ पक्षलाई किन मार्क गरिएन, त्यो पक्षलाई किन हामीले मार्दैछौँ भन्ने पनि अहिले बजारमा सुनिरहँदाखेरि पनि मलाई चर्चा, यो चर्चा सुनिरहँदाखेरि ओ हो नि त भन्ने लागिरहेको छ मलाई। सायद निराशाले नै मान्छेलाई अलिकति कलम चलाउन उत्प्रेरित गर्दो रहेछ, सिकाउँदो
मनभित्रको घुटनलाई चाहिँ पानामा पकेपछि अलिक शीतल हुन्छ।
एकदम एकदम त्यो कारणले गर्दाखेरि त्यो पछि बढी चाहिँ उजारित हुँदो रहेछ।
एउटा कुनो फेरि आशा पनि देखाउँछ यसरी, जुरुक जुरुक पार्छु उदासको नजिक नजिक सर्ने बनाउँछु, जुरुक जुरुक पार्छु उदासको नजिक नजिक सर्ने बनाउँछु, आफ्नो ह्यान्डसमलाई भन्दा पनि धेरै माया गर्ने बनाउँछु, हेरिराख उदासको प्यारमा तिमी परौली यस्तरी एक दिन। चुनौती पनि छ है, हेरिराख उदासको प्यारमा तिमी परौली यस्तरी एक दिन, दिलको राजा भन्दै उदासलाई अङ्गालोमा भर्ने बनाउँछु, जुरुक जुरुक पार्छु उदासको नजिक नजिक सर्ने बनाउँछु, आफ्नो ह्यान्डसमलाई भन्दा पनि धेरै माया गर्ने बनाउँछु। उदास कार्कीको गजल हामी सुनिरहेका छौँ, गजल र मुक्तक, निकै सुन्दर मुक्तक थियो यो उदास कार्की। मैले तपाईँको वास्तविक नाम बिर्सेँ, एकचोटि फेरि सुनाइदिनुहोस् न।
1 2 3 अङ्क, ए अङ्कबहादुर कार्की,
ए अङ्कबहादुर कार्की, कति सजिलो गरी बुझाउनु भयो, सधैँलाई सम्झिन सक्ने गरी है। अङ्कबहादुर कार्की भनेपछि तपाईँको वास्तविक नाम भनेर बुझियो, उदास कार्की भनेपछि तपाईँले चलाउँदै आउनुभएको नाम। जागिरमा तपाईँलाई अङ्कबहादुर भनेर चिन्छन् कि उदास भनेर चिन्छन् त?
मलाई यस्तो छ अब त सर, अफिसियल रूपमा जो मसँग नजिक हुनुहुन्छ अङ्कबहादुर भनेर चिन्नुहुन्छ, त्योभन्दा बाहिरका जो साथीहरू हुनुहुन्छ उदास कार्की भनेरै चिन्नुहुन्छ। मेरो परिचयको पाटो दुईवटा पक्षमा रह्यो यहाँ।
जिन्दगीको सबैभन्दा सन्तोष पक्ष के लाग्छ तपाईँलाई, सुखद पक्ष?
सुखद पक्ष भनेर मैले यही भनेर वास्तविक सुखद पक्ष अनुभव गर्न पाएकै छैन भन्दा पनि हुन्छ।
सधैँ दुःखद रहनु भयो?
सधैँ दुःखद, एकदम।
सबभन्दा दुःखद पक्ष चाहिँ के लाग्यो त्यसै भए?
अब त्यसरी भन्नुपर्दाखेरि मैले माइला दाई गुमाएँ, सबभन्दा म बिजेको, सबभन्दा गलेको, सबभन्दा पीडाबोध भएको अवस्था त्यो थियो। किनभने जति सहयोग पाएँ मैले अभिभावकबाट पाउनुपर्ने, उहाँ अवस्था यस्तो रह्यो कि अब हामी बसाइ सर्दै 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 धेरै खुम्चिँदै खुम्चिँदै आएको अवस्था हो। बसाइ सराएको पीडा सायद यहाँलाई पनि थाहा हुन्छ, यो बसाइ सर्नु भनेको घर भत्काएर कटेरो बनाएर बस्नुपर्ने अवस्था हो त्यो भन्छ। त्यस्तो अवस्थामा दाई चाहिँ जागिरमा हुनुहुन्थ्यो, जागिरमा हुनुहुन्थ्यो, हामी सानो थियौँ, ल भाइहरूलाई पढाउनुपर्छ, रेखदेख गर्नुपर्छ भन्ने हिसाबले उहाँहरू जागिर छोडेर हामीलाई पढाउन लेखाउन र हाम्रो लालन पालनको लागि उहाँ आउनुभयो। उहाँले त्यसरी हामीले एकदम
काठमाडौँ आइसकेपछिको कुरा हो,
यो थोरीमा हुँदाखेरिको कुरा हो, थोरीमा हुँदाखेरि कुरा हो।
तपाईँको त बाल्यकालै थियो, बाल्य मस्तकमा ठुलो छाप पनि पऱ्यो, परिवारको आय आर्जन गर्न सक्ने व्यक्ति, अभिभावक होइन, जसले आफूलाई माया गर्नुहुन्थ्यो तपाईँलाई, यो चिज अनि स्थानान्तरण, त्यस पछाडि आफ्नो भित्रको आर्थिक अभाव, यी चिजहरूले उदास बनाउँदै लिएर
एकदम एकदम एकदम
यो तपाईँको कारुणिक पक्ष सायद मैले कोठाएँ पनि। अर्को एउटा मुक्तक फेरि सुनाउनुहोस् न, जुन तपाईँलाई राम्रो लाग्छ, तपाईँले हेरेर आफूले ल्याउनु भएको सङ्ग्रहबाट, सङ्ग्रह आउँदै गरेको पुस्तकका होइन होइन नि यिनीहरू?
हजुर हजुर, त्यहाँ समावेश भएको कुरा हो। उदाउँदो जुन आकाशमा अस्ताउँदो घाम थियो, उदाउँदो जुन आकाशमा अस्ताउँदो घाम थियो, धड्कनमा थियो तिमी, ओठमा तिम्रै नाम थियो, जुन र घाम जस्तै विपरीत ध्रुवका भयौँ हामी, जुन र घाम जस्तै विपरीत ध्रुवका भयौँ हामी, लाग्छ यसो हुनुमा मेरै भाग्यको छलछाम थियो, लाग्छ यसो हुनुमा मेरै भाग्यको छलछाम थियो।
अर्को एउटा पनि सुनाउनुहोस् न।
अर्को यो छ, खँदारेर तल झार्नु भन्थे साइलाबाले, खँदारेर तल झार्नु भन्थे साइलाबाले, भक्कुरेर घाइते पार्नु भन्थे माइलाबाले, भइगो छोड्थे यसको पनि मति फिर्ला पछि भइगो छोड्दै यसको पनि मति फिर्ला पछि बैगुनीलाई गुनले मार्नु भन्थे काइलावाले बैगुनीलाई गुनले मार्नु भन्थे काइलावाले
बडा राम्रो लाग्यो यो मलाई यो चाहिँ घरमा अभिभावकले दिने अर्थी उपदेशलाई पनि तपाईँले बनाउनु भएको रहेछ खदारेर तल झार्नु भन्थे साइलाबाले भकुरेर घाइते पार्नु भन्थे माइलाबाले भइगो छोड्दे यसको नि मति फिर्ला पछि बैगुनीलाई गुनले मार्नु भन्थे काइलाबाले निकै सुन्दर मुक्तक अर्को एउटा फेरि सुनाउनुहोस् न
मैले चुमेको माथ र ओठ पनि तिमीसँगै छ मैले चुमेको माथ र ओठ पनि तिमीसँगै छ जिन्दगीको स्वर्णिम अठोट पनि तिमीसँगै छ खै के भो हामीले खाएका बाचा कसम खै के भो हामीले खाएको बाचा कसम भावी गन्तव्यको छनौट पनि तिमीसँगै छ भावी गन्तव्यको छनौट पनि तिमीसँगै छ
अर्को अर्को पनि सुन्नु खोज्नु भयो
अर्को छ मनको भाषा आँखैले बुझ्छन् आहा कोही त मनको भाषा आँखैले बुझ्छन् आहा कोही त आजसम्म मलाई बुझ्न सकिनौ नि खोइ त ठ्याक्क ठुक्क पर्दा घरमा भन्थे काइलावाले ठ्याक्क ठुक्क पर्दा घरमा भन्थे काइलावाले चोथालेको भन्दा लठेब्रीकै हुन जाति पोइ त चोथालेको भन्दा लठेब्रीकै हुन जाति पोइ त
रमाइलो खालका मुक्तकहरू पनि रहेछन् तपाईँले सुनाउनु भयो तपाईँको यहाँ दुईवटा मुक्तक मलाई फेरि वाचन गर्न मन लाग्यो है एउटा यस्तै शृङ्गारिक खालकै रहेछ र अर्को एउटा चाहिँ तपाईँले लेख्नुभएको मुक्तकमा यो पनि मलाई एकदम राम्रो लाग्यो झिटी बेचेर गहना झल्काउने कुरा नगर झिटी बेचेर गहना झल्काउने कुरा नगर हत्केला चाटेर मुहार टल्काउने कुरा नगर थाहा छ नि तिमीलाई के गर्न हुन्छ हुँदैन थाहा छ नि तिमीलाई के गर्न हुन्छ हुँदैन सुखद गृहस्थीमा आगो सल्काउने कुरा नगर हत्केला चाटेर मुहार टल्काउने कुरा नगर झिटी बेचेर गहना झल्काउने कुरा नगर यो कुन सन्दर्भमा लेख्नु भएको थियो
यो कुन सन्दर्भमा यो हाम्रो व्यवहारिक परिवारमा गाउँघरमा देखिन्छ नि देखासिकी गर्नको लागि झिटी बेच्नुपर्ने अवस्था पेटमा हाल्न माड छैन गहना देखाउनु पर्ने लगाउनु पर्ने त्यो अवस्थाले मलाई छोएको हो र त्यसैमा विमात्मक रूपमा मैले
अर्को यो चाहिँ मलाई यो पनि मन पर्यो दङ्ग्याउन नि अति साह्रो दङ्ग्याउँछिन् उनले दङ्ग्याउन नि अति साह्रो दङ्ग्याउँछिन् उनले आफ्नै कुरा छिनछिनमा बङ्ग्याउँछिन् उनले अड्को फड्को काम चलाउ भएको छु म त अड्को पड्को काम चलाउ भएको छु म त भोलि पक्कै अन्तै सिउँदो रङ्ग्याउँछिन् उनले दङ्ग्याउन नि अति साह्रो दङ्ग्याउँछिन् उनले आफ्नै कुरा छिनछिनमा बङ्ग्याउँछिन् उनले कति बेला फुर्छ तपाईँलाई यस्तो मुक्तकहरू
अब यही भन्ने नियमित छँदै छैन र अर्को सत्य कुरा यो पनि हो मैले लेखनको लागि भनेर न कहिले टाइम टेबल बनाएँ न टाइम टेबल छ हिँड्दा हिँड्दै एउटा बिम्ब फुर्छ कुनै आउँछ मस्तिष्कमा म टिपेर राख्छु र त्यसलाई पछि मैले पूर्णता दिन्छ र अघि आउँदा आउँदै पनि एउटा मैले
बाटामै फुरे
बाटामा फुरेको अवस्था थियो सायद
यहाँ अनि केमा केमा टिप्नु भयो तपाईँले
मैले एउटा पानामा टिपेछु म सुनाउँ
बाटामा मोटरसाइकल रोकेर लेख्न थाल्नु
हजुर हजुर त्यसले टिपेँ
एकचोटि बुझाएर भन्नुहोस् त तपाईँलाई बाटामा आउँदा आउँदै फुर्यो
हजुर
त्यसपछि बाइक रोक्नु भयो अनि लेख्नु भयो अनि फेरि हिँड्नु
हजुर
ल त्यो सुनाउँ त लेखेर ल्याउनु भएको रहेछ उहाँले बगलीबाट अर्को निकाल्नु भयो
अश्रुधारा बगाएर अब गह धुन्न भन्यो अश्रुधारा बगाएर अब गह धुन्न भन्यौ खुसी हुन्छु सधैँभरि अब कहिल्यै रुन्न भन्यौ औधी खुसी थियौ तिमी अङ्गालोमा बेर्यौ मलाई औधी खुसी थियौ तिमी अङ्गालोमा बेर्यौ मलाई चुम्न दियौ निधारामा नाकामुनि हुन्न भन्यौ चुम्न दियौ निधारामा नाकामुनि हुन्न भन्यौ
निकै सुन्दर बाटोमा आउँदा आउँदै तपाईँ चाहिँ बाइकमा आउँदाखेरि आज चाहिँ तपाईँले फुराएर ल्याउनु भयो
होइन
अब म तपाईँको मुक्तकमा देख्दैछु राष्ट्रप्रेम सम्बन्धी पनि छन् मुक्तकहरू हामीले यिनलाई समातेका छैनौँ म तपाईँलाई एउटा राष्ट्रप्रेम सम्बन्धी गजल वाचन गरेर सुनाउनुहोस् न
मुक्तक यो
मुक्तक हजुर
देशको लागि कति शहीद भए सपुतहरू देशको लागि कति शहीद भए सपुतहरू व्यर्थमा जीवन गुमाए भन्छन् अबुझहरू उफ आज देशको यो दुर्दशा भएको छ उफ आज यो देशको यस्तो दुर्दशा भएको त उच्चासनमा विराजमान हुनाले कपुतहरू उच्चासनमा विराजमान हुनाले कपुतहरू
अर्को पनि राष्ट्रप्रेमकै छ
त्यस विषयमा मैले यसरी
मतलब करिब करिब यो सामाजिक विषय जस्तो
हजुर होइन अर्को छ दारुण विवत्स दृश्यहरू देख्न नपरे हुन्थ्यो, त्यस्तै माहौलमा लेखिएको थियो। दारुण विवश दृश्यहरू देख्न नपरे हुन्थ्यो, पीडाका गीतहरू अब लेख्न नपरे हुन्थ्यो, आजसम्म जे भयो भयो बिर्सने थिएँ सबै, आजसम्म जे भयो भयो बिर्सने थिएँ सबै, एम्बुस र बारुदमा अब टेक्न नपरे हुन्थ्यो, एम्बुस र बारुदमा अब टेक्न नपरे हुन्थ्यो, दारुण विवश दृश्यहरू देख्न नपरे हुन्थ्यो।
अब हामी करिब करिब अन्त्यतिर छौँ उदासी, म तपाईँको दुईवटा मुक्तक मलाई वाचन गर्न रहर लाग्यो, म यो वाचन गर्छु। तरबारको चोटले दुखेर मर्छन्, तरबारको चोटले दुखेर मर्छन्, वचनको चोटले सुकेर मर्छन्, गुण लगाई हर बैगुनीहरूलाई, गुण लगाई हर बैगुनी, गुण लगाई हेर बैगुनीहरूलाई, नतमस्तक हुन्छन् झुकेर मर्छन्, तरबारको चोटले दुखेर मर्छन्, वचनको चोटले सुकेर मर्छन्। पहिला त हुन्छ भन्दै राख्यौ मलाई पर्खाएर, पहिला त हुन्छ भन्दै राख्यौ मलाई पर्खाएर, अनि पछि हेर्न थाल्यौ किन आँखा तर्काएर, हुन्छ कि त हुन्न भन एउटा जवाफ देऊ, हुन्छ कि त हुन्न भन एउटा जवाफ देऊ, हुलाकीले धेरैचोटि ल्यायो चिठी फर्काएर, पहिला त हुन्छ भन्दै राख्यौ मलाई पर्खाएर, अनि पछि हेर्न थाल्यौ किन आँखा तर्काएर। बडा सुन्दर मुक्तकहरू सुनियो, गजल पनि तपाईँको वाचन गऱ्यौँ, तपाईँलाई पनि गर्न लगाएँ मैले, र अब हामी करिब करिब कार्यक्रमको अन्त्यतिर छौँ। तपाईँलाई कसैले मुक्तकार उदास कार्कीसँग सम्पर्क गर्नु पर्यो भनेर चिन्जान गर्न खोज्यो भने कसरी सम्पर्क गर्न सक्छ?
सम्पर्क गर्ने अहिले माध्यम सजिलो छ, उदास कार्की भनेर फेसबुकको भित्तामा खोजियो भने पनि सायद सजिलै भेटिएला, र इमेल एड्रेसको लागि उदास UDASH उदास _ सम टाइम, उदास पनि किन सधैँ भइराख्नु भनेर मैले इमेल
राख्नुभएको छ,
उदास _ sometime@yahoo.com
सम्पर्क गर्न सकियो,
यसमा सम्पर्क।
सबै बुलबुल सुन्ने बुलबुलीलाई केही भन्न चाहनुहुन्छ तपाईँ?
बुलबुललाई मेरो हार्दिक एकदम हार्दिक आभार, हार्दिक धन्यवाद छ। मलाई एउटा कुनामा गुमनाम रूपमा बसिरहेको एउटा सर्जकको रूपमा देख्नुभयो यहाँले, यसरी सञ्चार माध्यममा ल्याएर सबैलाई सुन्ने सुनाउने र सबैसँग पुग्न सक्ने यो माध्यममा ल्याएर मलाई उभ्याउँदा म यति हर्षित छु, यति प्रफुल्ल छु, यति गौरवान्वित भएको छु, शब्द छैन मसँग।
हस् उदासी, धेरै धेरै धन्यवाद।
धन्यवाद।
हवस् त, आज आइतबारको बुलबुल अब आजको लागि यहीँ पुरा हुन्छ। हामी बुधबार फेरि बुलबुलमा भेटघाट गर्ने नै छौँ। तबसम्मका लागि हाम्रा अतिथि उदास कार्कीका साथमा उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरी बुलबुल विदा हुँदैछौँ। जाँदा जाँदै उदास कार्कीको गजल वाचन गर्दै विदा हुन्छ। न पौरख गरेर छातीभरि तकमा सजाउन सकियो, न पौरख गरेर छातीभरि तकमा सजाउन सकियो, न जागिरमा दुई चारजना मान्छे कजाउन सकियो, कल्पनामै बित्यो जीवन उनको न्यानो माया पाउन, कल्पनामै बित्यो जीवन उनको न्यानो माया पाउन, न त आफ्नो भनेर उनको हात समाउन सकियो, न जागिरमा दुई चारजना मान्छे कजाउन सकियो। निस्तेज अनि उदास मनले भौतारिए सधैँभरि, निस्तेज अनि उदास मनले भौतारिए सधैँभरि, आफू हाँस्न सकियो न अरूलाई हँसाउन सकियो, न जागिरमा दुई चारजना मान्छे कजाउन सकियो। योग्यताले मात्रै त नहुने रहेछ उत्तीर्ण जाँचमा, योग्यताले मात्रै त नहुने रहेछ उत्तीर्ण जाँचमा, न त कतै नातावादको साइनो बजाउन सकियो, न जागिरमा दुई चारजना मान्छे कजाउन सकियो। दुई गाँसको जोहो गर्दैमा बित्यो मेरो जवानी, दुई गाँसको जोहो गर्दैमा बित्यो मेरो जवानी, न कसैसँग सम्बन्धले घरबार बसाउन सकियो, न पौरख गरेर छातीभरि तकमा सजाउन सकियो, न जागिरमा दुई चारजना मान्छे कजाउन सकियो।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।